الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على من كان نبيا وآدم بين الماء والتين وعلى آله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إنا أعطيناك الكوثر فصل لربك وانحر ان شانیک هو الابتر صدق اللہ العظیم. بارگاہ رسالت میں درود پاک کا نذرانہ پیش کی. اللہم صلی علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد صلاۃ دائمۃ بدوام الملک الحی القیوم. قرآن مجید فرقان حمید کی ایک سورہ مبارکہ تلاوت کرنے کا شرف حاصل کیا. ارشاد ربانی ہوا انا اعطینا کل کوثر, اے محبوب صلی اللہ علیہ وسلم ہم نے آپ کو کوثر عطا فرمائی. فصل لربک وانحر, پس آپ اپنے رب کے لیے نماز پڑھیں اور قربانی کریں. ان نشانیک هو الابتر, اور اس میں شک نہیں کہ آپ کا دشمن ہی بے اولاد رہے گا. اس سورہ مبارکہ کا شان نزول مختصر انداز میں میں پیش کر دوں, کیونکہ اصل ہمارا موضوع ہے قربانی. نبی پاک علیہ الصلوۃ والسلام کے صاحبزادوں کا وصال ہوا تو کافروں نے یہ کہنا شروع کر دیا کہ اب محمد صلی اللہ علیہ وسلم ابتر ہو گئے. ابتر اسے کہا جاتا ہے جس کی نسل کا سلسلہ منقطع ہو جائے, یعنی نسل آگے نہ چلے. جب یہ باتیں انہوں نے کی تو سرکار دو عالم علیہ الصلوۃ والسلام کے قلب مبارک کو رنج ہوا, ملال ہوا. ظاہر ہے اگر یہ کہا جائے کہ اب اس آدمی کا سلسلہ ختم ہو گیا, اس کی نسل آگے نہیں چلے گی, نسل بیٹوں سے چلتی ہے, اس کی بیٹوں کا انتقال ہو گیا لہذا اب نسل آگے نہیں چلے گی, اب کوئی ان کا نام لینے والا نہیں ہوگا. اللہ تبارک و تعالی نے اس سورہ مبارکہ کو نازل فرما کر حضور علیہ الصلوۃ والسلام کی تسلی اور تشفی فرما دی. سب سے پہلے خوشخبری دی حوض کوثر کی, اور یہاں پر علماء کرام نے لکھا کہ کوثر سے مراد کثرت بھی ہے. ایک ترجمہ یہ بھی ہے کہ ہم نے آپ کو جو بھی چیز عطا کی اے محبوب کثرت کے ساتھ عطا کی, ہم نے خیر کثیر آپ کو عطا فرما دی. جتنی نعمتیں آپ کو عطا کی ہیں سب کثرت کے ساتھ عطا کی, تو آپ غم نہ کریں. آپ کیا کریں, فصل لربک وانحر, آپ اپنے رب کے لیے نماز پڑھیں اور قربانی کریں. اور آگے ان دشمنوں کو وعید سنا دی, ان نشانیک هو الابتر, اس میں شک نہیں کہ آپ کا دشمن ہی بے اولاد رہے. جو یہ آپ کو کہہ رہے ہیں کہ آپ کی نسل کا سلسلہ ختم ہو جائے گا, اے محبوب آپ کی نسل تو قیامت تک جاری رہے گی, ان کا سلسلہ ختم کر دیں. اور یہی ہوا کہ اس پر کہنے والے آج ان کا نام لینے والا کوئی نہیں, نام و نشان مٹ گیا, دنیا سے نیست و نابود ہو گئے, اور میرے آقا کا ذکر آج بھی ہے اور قیامت تک رہے. یہ ہم نے مختصر سے انداز میں اس کا شان نزول بیان کیا. ہمارا موضوع ہے قربانی. ذوالحج کے مہینے میں مسلمان حضرت ابراہیم علیہ السلام کی یاد تازہ کرتے ہیں اور ان کی یاد میں قربانی کرتے ہیں. صحابہ نے عرض کیا یا رسول اللہ صلی اللہ علیہ وسلم یہ قربانی کیا ہے؟ سرکار نے فرمایا ھذا سنت ابیکم ابراہیم, یہ تمہارے باپ ابراہیم علیہ السلام کی سنت. واقعہ آپ کو معلوم ہے اللہ تبارک و تعالی نے حضرت ابراہیم علیہ السلام کو خواب میں حکم دیا اپنے سب سے پیاری چیز میری راہ میں قربان کر دو. اور نبی کا خواب زنی نہیں ہوتا, جھوٹا نہیں ہوتا, سچا ہوتا. ہم میں سے کوئی خواب دیکھ لے فنا کو قربان کر دو, بیٹے کو, بیٹی کو, دوست کو, کسی کو, کوئی ایسا خواب دیکھ لے تو کیا وہ صبح اٹھ کر قربان کر دے گا؟ اور اگر کرے گا تو لوگ کہیں گے اس کا دماغ خراب ہے کہ خواب میں دیکھا اور اس نے صبح اٹھ کر یہ کرنا شروع کر دیا. کیوں؟ وجہ یہ ہے کہ ہمارے خواب جو ہیں جھوٹے ہو سکتے ہیں. آپ دیکھتے ہیں انسان خواب میں کیا کیا دیکھ لیتا, لیکن نبی کی شان یہ ہے کہ نبی کا خواب بھی سچا ہوتا. اللہ تبارک و تعالی خواب میں بھی اسے کسی نہ کسی حکم کا اسے مکلف بنا دیتا، کوئی حکم آ گیا. یہیں سے ایک نقطہ یہ نکلا، ہمارے خواب جھوٹے، نبی کے خواب سچے، ہمارے خواب زنی، نبی کے خواب حقیقت. ہم خواب میں غلط چیزیں دیکھ لیں، جھوٹی چیزیں دیکھ لیں، اور نبی ہمیشہ سچا خواب دیکھتا ہے، سچی چیزیں دیکھتا، اس کا خواب وحی الہی، وحی کی ایک قسم. یہیں سے پتا چل گیا کہ جب ہمارے خواب نبی کے خواب کی طرح نہیں ہو سکتے تو ہم نبی کی طرح کیسے ہو سکتے. جب خواب نہیں ہو سکتے، ان کے خواب تو سچے ہیں، بار صورت خواب دیکھا. اور سب سے پیاری چیز کیا ہے؟ ایک اکلوتا بیٹا حضرت سیدنا اسماعیل ذبیح اللہ علیہ السلام، بلایا بیٹے کو، بیٹا میں نے خواب میں دیکھا ہے میں تمہیں ذبح کر رہا ہوں. اب کسی بیٹے کو بلا کر باپ یہ کہہ دے تو وہ تو ڈرے گا، کہیں واقعی مجھے ذبح نہ کر دے. ابا یہ تو خواب ہے، یہ تو جھوٹا ہو سکتا ہے، غلط ہو سکتا ہے، لیکن بیٹا بھی نبی تھا، باپ بھی نبی تھا، وہ بھی سچا، یہ بھی سچا، اور وہ بھی جانتے تھے کہ خواب کسی اور نے نہیں دیکھا ہے، میرے باپ نے دیکھا ہے، اور باپ بھی وہ ہے جو نبی ہے، اور صرف نبی نہیں خلیل بھی ہے، اللہ خلیل اللہ کا لقب. ٹھیک ہے، یا ابت فعل ما تؤمرو، اے میرے باپ کر دیجئے جس کا آپ کو حکم دیا ہے. ستجدونی انشاء اللہ شاکرین، انشاءاللہ آپ مجھے شکر کرنے والوں میں پائیں گے. جو رب نے حکم دیا ہے آپ کر گزریے. موت ایسی چیز ہے کہ انسان، بڑے بڑے انسان ڈر جاتے ہیں، اور کوئی کہہ دے کہ میں چھری لے کے تجھے ذبح کر رہا ہوں تو انسان بھاگتا ہے، کہیں یہ مجھے مار نہ دے، کوئی مجھے گولی سے نہ مار دے، چھری سے نہ مار دے، موت سے ڈرتا ہے. لیکن وہ عام انسان نہیں ہے، وہ بھی اللہ کا نبی. کر دیجئے جو رب نے آپ کو حکم دیا آپ کیجئے. اگر میری قربانی کا حکم ہے انشاءاللہ آپ مجھے شکر کرنے والوں میں، صبر کرنے والوں میں پا لیں گے. ٹھیک ہے، چلے اب میں پوری تفصیل بیان نہیں کر رہا، اجمالی طور پر، کیونکہ وقت مختصر ہے. چھری ہاتھ میں لے لی، رسی لے لی کہ ان کے ہاتھ پیر باندھوں گا، اپنی آنکھوں پر پٹی باندھنے کے لیے لے لی، ظاہر باپ ہے، محبت، اور ایک ہی بیٹا، اکلوتا بیٹا، خوبصورت بیٹا. ایسا نہ ہو کہ ذبح کرتے وقت محبت جوش مارے اور میں چھوڑ دوں اور اللہ کا حکم وہیں کا وہیں رہ جائے، میں تعمیل نہ کر سکوں. چلے شیطان نے بہکانے کی کوشش کی، ابراہیم یہ تو خواب ہے، تم خواب پہ عمل کرنے چلے، ارے اتنا خوبصورت بیٹا نوجوان، اس کو تم ذبح کر رہے ہو. انہوں نے کنکر اٹھائی، ماری، بھاگا وہاں سے نکل. پھر آگے چلے، پھر دوبارہ اس نے کوشش کی، ایک دفعہ اور بہکا دو، ہو سکتا ہے کہ بہکائے میں آ جائیں، واپس ہو جائیں، میرا کام ہو جائے گا. پھر انہوں نے کنکری اٹھائی، پھر ماری. تیسری مرتبہ اس نے بڑی شدت سے اور پوری کوشش، پورا زور لگایا، کسی طرح ابراہیم خلیل اللہ علیہ السلام رک جائیں اور یہیں سے واپس ہو جائیں، یہ تو ایک خواب ہے، تم خواب کے اوپر چل پڑے، خواب تو جھوٹا بھی ہو سکتا ہے، یہ اللہ کا حکم نہیں ہے، تم نے تو ایسے خواب میں دیکھ لیا اور بیٹے کو لے کر چل پڑے، یہ کیسے ہو سکتا ہے؟ انہوں نے کہا ایسا نہیں مانے گا. پھر کنکر اٹھائی، زور سے ماری، پھر بھاگ گیا، اور ایسا بھاگا کہ پھر پلٹ کے نہیں آیا. اور اللہ نے قرآن کریم میں یہ ارشاد فرمایا ہے، جو میرے مخلص بندے ہوں گے ان پر شیطان کا داؤ نہیں چلے گا. جن کی نیتوں میں خلوص ہوگا، جو صرف میری رضا کے لیے عمل کریں گے، یہ کتنا ہی بہکاتا رہے اس کا داؤ نہیں چلے گا. یہیں سے پتا چلا کہ ہمیں اپنی نیتوں میں خلوص رکھنا چاہیے، عبادت صرف اللہ کی رضا کے لیے، اور اگر لوگوں کے دکھاوے کے لیے تو پھر سمجھے کہ جب ریاکاری آتی ہے تو خلوص رخصت ہو جاتا. دو میں سے ایک چیز رہے گی، دو میں سے ایک چیز، یا تو خلوص رہے گا یا ریاکاری رہے گی. جب تک خلوص دل میں ہوگا ریاکاری نہیں ہوگی، اور جب ریاکاری آ جائے گی دکھاوا تو خلوص رخصت ہو جائے گی، اور جب خلوص رخصت ہوگا تو عمل بیکار ہو جائے گا. حضرت ابراہیم خلیل اللہ علیہ السلام کے دل میں خلوص تھا، صرف اللہ کی رضا کے لیے جا رہے تھے، दाव नहीं चल सका, बड़ी इसने कोशिश की। उन्हीं तीन मकामात पर आज मीना में जमरात जिन्हें कहा जाता है वो मौजूद, पहले वो सतून की शक्ल में थे, अब दीवार की शक्ल में। और हाजियों को हुक्म है कि हर हाजी साथ साथ कंकरी इसको मारे, ये एक अहम रुकन करार दे दिया। इसमें ऐसा नहीं है कि आप इसको छोड़ दें, करना जरूरी है, लाजमी है, और उसके भी शराइत हैं, उसके भी आदाब हैं, उसका भी तरीका है। यहां तक हुक्म है कि कंकरी नीचे गिर गई वही उठाकर नहीं मार सकते, नई कंकरी मारो, नई कंकरी मारो। क्या वहां शैतान मौजूद है? नहीं, फिर हम क्यों मार रहे हैं? खाली दीवार पे हम मार रहे हैं, इसलिए मार रहे हैं। फरमाया मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने, हदीस शरीफ जिसका मफहूम यह है, इस दिन शैतान जितना जलील होता है किसी दिन नहीं होता। कंकरी यहां पड़ती है, अजियत शैतान को होती, इसलिए सब मारते हैं, इसलिए सब मारते। खैर, ये एक जिमनन बात आ गई, मैंने अर्ज कर दी। ये भी हजरत इब्राहिम अलैहि सलाम की सुन्नत। अब ये चले जाकर उनको लिटाया, अपनी आंखों पर पट्टी बांध ली, ऐसा ना हो कि मैं अपने बेटे का चेहरा देखूं और मैं सोचूं कि मैं छुरी से इसको जिबा कर रहा हूं, छोड़ दूं, और अगर मैं छोड़ दूंगा तो अल्लाह ताला के हुक्म की तामील नहीं होगी। आंखों पर पट्टी बांध ली और मुस्तैद हो गए, लिटा दिया। करीब था कि छुरी उनकी गर्दन पर चलती, अल्लाह तबारक व ताला को इब्राहिम खलीलुल्लाह की अदा पसंद आ गई। इम्तिहान था ना, मुकम्मल हो गया, कामयाब हो गया इम्तिहान। हुक्म देकर देखा कि देखो ये करते हैं या नहीं। हो सकता था वहीं कहते थे, मौला ये कैसा हुक्म है, मैं तो नहीं कर सकता, लेकिन नबी थे, खलील थे, उनका अमल कयामत तक आने वालों के लिए हिदायत बनना था, और अल्लाह तबारक व ताला के हुक्म की तामील करनी थी, कर गुजरे। कोई दुआ नहीं की, कोई शिकवा नहीं किया, कोई शिकायत नहीं की, मैं ये क्यों करूं, बस हुक्म है, ठीक है, मर्जी है मौला, आजहामा औला, जो अल्लाह का हुक्म वही हमारा हुक्म, जो उसकी रजा वही हमारी रजा। कुरान कहता है, या इब्राहिम कद सद्दक्त रुया, ए इब्राहिम तुमने अपना ख्वाब सच्चा कर दिखाया, अना कज़ालिक नजज़िल मोहसिनीन, हम एहसान करने वालों को, नेकी करने वालों को इसी तरह जजा देते। और हुआ क्या, हजरत जिब्रील अलैहि सलाम को हुक्म होता है, जिब्रील जन्नत में जाओ, वहां से एक दुम्बा पसंद करो और तेजी के साथ आसमान से जमीन की तरफ आओ, कबल इसके के छुरी इस्माइल के गले पर चले, उनको हटाकर दुम्बे को लिटा दो। कितनी तेजी से गए होंगे हजरत जिब्रील अलैहि सलाम, जन्नत में गए, दुम्बा वहां से पसंद किया और पूरी रफ्तार के साथ जमीन की तरफ। अरे छुरी चलने में कितनी देर, अगर गर्दन पर रख दी जाए एक घंटा लगेगा, आधा घंटा, एक मिनट, एक सेकंड भी नहीं लगेगा। लेकिन ये तमाम चीजें अल्लाह के हुक्म के ताबे हैं, ये उसी वक्त अमल करती हैं जब अल्लाह का हुक्म होता। देखो, एक है अल्लाह का कानून और एक है उसकी कुदरत। उसने कानून बना दिया, लेकिन जब कुदरत दिखाता है तो कानून को तब्दील कर देता, कुदरत दिखाता है कानून को तब्दील कर देता। कानून यह है कि बगैर मां और बाप के औलाद नहीं हो सकती, और कुदरत यह है कि हजरत आदम अलैहिस्सलाम को बगैर मां और बाप के पैदा कर। कानून यह है कि बगैर बाप के औलाद नामुमकिन है, कुदरत यह है हजरत ईसा अलैहिस्सलाम को बगैर बाप के पैदा कर। कानून यह है कि जो चीज आग में जाए वो जलकर खाक हो जाए, कुदरत यह है कि उसका खलील जाए तो आग गुले गुलजार बन जाए। कानून यह है कि छुरी के नीचे जो चीज आए उसको काट कर रख दे, कुदरत यह है कि इस्माइल जबीहुल्ला आए तो महफूज रहे। छुरी जब भी चलेगी जब अल्लाह का हुक्म होगा, इन्होंने तो चला दी, इम्तिहान में पूरे उतर गए, मौला जो तेरी रजा वो मेरी रजा, मैं नहीं देखूंगा कि मेरी औलाद है या कौन है, मैं नहीं देखूंगा मैं किससे ज्यादा मोहब्बत करता हूं, मैं सिर्फ तेरी रजा देखूंगा, मैं तेरा हुक्म देखूंगा। और जब पट्टी खोली तो देखा कि दुम्बा जिबा किया हुआ पड़ा है, इस्माइल जबीहुल्लाह अलैहि सलाम खड़े मुस्कुरा रहे। वहां से आवाज आती, या इब्राहिम कद सद्दक्त रुया, इब्राहिम तुमने अपना ख्वाब सच्चा कर दिखाया, हम नेकोकारों को इसी तरह तो जजा देते हैं, جان کے امتحان میں، مال کے امتحان میں، اولاد کے امتحان میں حضرت ابراہیم خلیل اللہ علیہ السلام کامیاب ہو گئے. جو کچھ رب کہتا رہا یہ کرتے رہے، جو رب کہتا رہا یہ کرتے رہے. اب ان کا موقع آیا، مولا پیغمبر آخر الزمان میری نسل میں سے ہونا چاہیے، کہا ہوگا. حضور علیہ الصلوۃ والسلام حضرت ابراہیم خلیل اللہ علیہ السلام کی نسل میں، اور اللہ نے ایسی مقبولیت عطا فرمائی، ایسا خلیل بنایا کہ سرکار دو عالم علیہ الصلوۃ والسلام نے ہر نماز میں درود شامل کر دیا. ابراہیم خلیل اللہ علیہ السلام پر بھی درود پڑھا جائے گا، ان کی آل اولاد پر بھی پڑھا جائے گا، اور ایک دن میں 5 مرتبہ پڑھا جائے گا، اور 5 مرتبہ نہیں ہر نماز میں پڑھا جائے گا. صرف ایک انسان کتنی دفعہ پڑھتا ہے اس کا حساب لگا لو، تو پھر 10 انسان کتنی مرتبہ پڑھیں گے، 100 انسان کتنی مرتبہ پڑھیں گے، 1000 کتنی دفعہ، 1,00,000,00,000 کتنی دفعہ پڑھیں گے. 24 گھنٹے نماز ہو رہی ہے، 24 گھنٹے ابراہیم خلیل اللہ علیہ السلام ان کی آل پر درود پڑھا جا رہا. یہ مقام ایسے نہیں ملا ہے، اللہ کی رضا میں اپنی رضا کو ختم کر دیا، اس کی مرضی میں اپنی مرضی کو ختم کر دیا. جو کچھ اس نے کہا حضرت ابراہیم خلیل اللہ علیہ السلام نے کیا. میں نے تفصیل بیان نہیں کی، اجمالی طور پر بیان کر دی. اب نبی پاک علیہ الصلوۃ والسلام نے حکم دیا قربانی کرو، مسلمانوں کو حکم دیا. جس طرح کہ ہم نے ابتدا میں ذکر کیا، صحابہ نے پوچھا یا رسول اللہ صلی اللہ علیہ وسلم یہ قربانی کیا ہے؟ فرمایا ہذا سنت ابیکم ابراہیم، یہ تمہارے باپ ابراہیم علیہ السلام کی سنت، ہر سال ہو رہا. خود نبی پاک علیہ الصلوۃ والسلام ہر سال قربانی کرتے، ہر سال. حضور علیہ الصلوۃ والسلام کے بعد اہل بیت، صحابہ، پھر تابعین، تبع تابعین، بزرگان دین، اولیاء کاملین، سلسلہ چل رہا ہے یہاں تک پہنچا، اور انشاءاللہ قیامت تک چلتا رہے. ایک اہم رکن ہے، ابراہیم علیہ السلام کی سنت ہے اور نبی پاک علیہ الصلوۃ والسلام کی بھی سنت. اب اس دور میں بہت سے ایسے فتنے پیدا ہوئے جنہوں نے شاعر اسلام پر اعتراضات شروع کر دی. قربانی پر آج تک اعتراض نہیں ہوا تھا، لیکن اس دور میں اعتراضات شروع ہو گئے. حضور علیہ الصلوۃ والسلام نے جتنے احکامات بتائے، دین کے جتنے بھی احکامات ہیں، کوئی بھی فطرت کے خلاف نہیں ہے، اور کوئی ایسا نہیں ہے کہ جس سے انسانوں کو تکلیف ہو، اور کوئی ایسا نہیں ہے جس سے کہ مال ضائع ہو. یاد رکھیے، کیونکہ حکم اللہ تبارک و تعالیٰ کا پیش کیا نبی پاک علیہ الصلوۃ والسلام، تو یہ کیسے ہو سکتا ہے کہ وہ حکم معاذ اللہ غلط ہو، یا اس میں اسراف ہو، یا اس میں لوگوں کے لیے تکلیف ہو، یا اس میں مال کا ضیاع ہو. حیرت کی بات یہ ہے، آج کے دور میں کچھ لوگ، میں نام لینا نہیں چاہتا، ایک بہت مشہور صاحب جن کا انتقال ہو چکا، انہوں نے کہا یہ قربانی جو ہو رہی ہے، مسلمان ہر سال لاکھوں جانور قربان کرتے ہیں، یہ تو پیسے کا ضیاع ہے معاذ اللہ. اس سے بہتر تو یہ ہے کہ جتنے پیسے کا آپ بکرا لائیں، اتنے پیسے کسی فقیر کو دے دیں، کسی غریب کو کپڑے پہنوا دیں، کسی غریب کے گھر کا چولہا جل جائے، کسی غریب کی مدد ہو جائے. اس قسم کے اعتراضات کس پر؟ شاعر اسلام پر، جو حکم اللہ تبارک و تعالی نے اور خود نبی پاک علیہ الصلوۃ والسلام نے دیا اور حضور کے عمل سے ثابت. یہ کوئی چھپی ہوئی بات نہیں، لوگوں کے سامنے انہوں نے بیان دیا. جب ان سے پوچھا گیا کہاں یہ جو قربانی ہے اور اس میں پھر کھانوں کا مسئلہ ہے اور پھر یہ ہے، تو اس سے بہتر یہ ہے کہ مسلمان یہ پیسے کسی غریب کو دے دیں. یعنی وہ یہ ظاہر کرنا چاہتے، میں انسانیت کا دوست ہوں، میں انسانیت کی خدمت کر رہا ہوں، اور میرا مشورہ یہ ہے کہ انسانوں کی خدمت کی جائے، غریبوں کی خدمت کی جائے، میں سب سے زیادہ غریب پرور ہوں. ہو سکتا کسی کے دل میں یہ خیال پیدا ہو، اول تو ہونا ہی نہیں چاہیے، اس لیے کہ جب اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم کا حکم ہے تو तो हमें उसमें चूनू चरा की गुंजाइश नहीं है, ये क्यों है और ये कैसे है और ये क्या है। जब हुक्म मिल गया बस हमें करना है, और ये ऐसा हुक्म है कि जो हजरत इब्राहिम अलैहिस्सलाम की भी सुन्नत है, नबी पाक अलैहिस्सलाम की भी सुन्नत है, सारे सहाबा ताबेईन तबे ताबेईन बुजुर्गान दीन और ये कामिलीन सब की सुन्नत, सब इसी पर अमल करते चले आ रहे। आज की 14वीं सदी में 15वीं सदी में पैदा हुआ और वो कहता है कि नहीं जी ये गलत है, ये पैसे गरीबों को दे दें। हम जवाब ये देते हैं, हुजूर अलैहिस्सलाम से बढ़कर गरीबों का गमगुसार कौन है कोई इस दुनिया में? ईद का दिन है, नबी पाक अलैहिस्सलाम तशरीफ ले जा रहे हैं नमाज ईद पढ़ने के लिए, देखा कि बच्चे खेल रहे हैं, खुश हो रहे हैं। एक बच्चा सबसे अलग मैले कुचैले कपड़े पहना हुआ, उसके बाल घर से अटे हुए, कोने में खड़ा खामोश खेल नहीं रहा, और सारे बच्चे बेहतरीन लिबास पहने हुए, ईद का दिन है। नबी पाक अलैहिस्सलाम ने एक नजर उन बच्चों को देखा और एक नजर उस गरीब बच्चे को देखा जो कोने में खड़ा था, सरकार उन बच्चों को छोड़कर उसकी तरफ चले और अपने रहमतों वाला हाथ उसके सर पर रखा, बेटा क्या है, आज तो ईद का दिन है, तुमने कपड़े नहीं पहने, तुम इन बच्चों के साथ नहीं खेल रहे, तुम ईद नहीं मना रहे। उसकी आंखों से आंसू जारी, क्या हुआ? सरकार बात यह है कि मैं यतीम हूं, मेरा बाप नहीं, मेरी मां ने दूसरी शादी कर ली और मुझे छोड़ दिया, अब कोई ऐसा नहीं है कि जो मेरा मुंह धुलाए, जो मुझे साफ सुथरा लिबास पहनाए या ईद के कपड़े पहनाए, मुझसे अच्छी बातें करे, मैं किसके साथ ईद मनाऊं? इस वजह से मैं इन बच्चों से अलग खड़ा हूं, ना मेरे पास पहनने के लिए अच्छे कपड़े हैं, ना कोई ऐसा है जो मुझे ईद मनाए मेरे साथ और मुझसे अच्छी अच्छी बातें करे। रहमतुल्लिल आलमीन सल्लल्लाहु अलैहि वसल्लम की मुकद्दस आंखों से आंसू जारी हुए, सरकार ने उसको अपने दामन रहमत में लिया, फरमाया क्या तू ये नहीं चाहता कि तेरा बाप मोहम्मद हो सल्लल्लाहु अलैहि वसल्लम, क्या तू ये नहीं चाहता कि तेरी मां आयशा हो रदी अल्लाह तआला अन्हा, क्या तू ये नहीं चाहता कि तेरी बहन फातिमतुज़ ज़हरा हो रदी अल्लाह तआला अन्हा, आ मेरे साथ चल। और लेकर उसको काशाने नबुवत में चले गए। उम्मुल मोमिनीन सैयद आयशा सिद्दीका रदी अल्लाह तआला अन्हा से फरमाया इसको नहलाओ, इसका मुंह धुलाओ, इसको साफ सुथरे कपड़े पहनाओ और इसको ईद की मुबारकबाद दो। है कोई गमगुसार ऐसा? क्या उनको गरीबों का ख्याल नहीं था? उनसे बढ़कर इस पूरी कायनात में गरीबों यतीमों बेवाओं मिस्कीनों के सर पर हाथ रखने वाला कोई नहीं है। सबसे बढ़कर गमगुसार अगर गरीबों और मिस्कीनों यतीमों के तो नबी पाक अलैहिस्सलातु वस्सलाम। सरकार ने उनको अपने दामन रहमत में लिया, कैसे हो सकता था? क्या हुजूर अलैहिस्सलातु वस्सलाम को ख्याल नहीं था कि ये कुर्बानी के पैसे यहां जाया हो रहे हैं, गरीबों में तकसीम किए जाए? माजल्ला सुम्मा माजल्ला, ये इस सदी में पैदा हुए और इनको ख्याल हुआ कि ये कुर्बानी में पैसे जाया हो रहे हैं, गरीबों में तकसीम किया जाए? अस्तग़फिरुल्लाह, ऐसे ख्यालात और ऐसी चीजें अगर आपके सामने बयान की जाए तो सिवाय लाहौल पढ़ने के और कोई चारा नहीं। सिर्फ अपने जहन में ये रखिए कि अगर अल्लाह तबारक व तआला ने इसका हुक्म दिया है और नबी पाक अलैहिस्सलातु वस्सलाम ने यह अमल किया है तो इसी में सवाब है, इसी में फला है और इसी में निजात। और यही नहीं बल्कि सरकार ने खुद फरमाया जो आदमी कुर्बानी करता है, जानवर के खून का कतरा जमीन पर गिरने से पहले कुर्बानी कबूल हो जाती। फिर फरमाया ये जानवर जो आज ज़िबा किया जा रहा है कल कयामत के दिन अपने खुरों अपने सींगों समेत आएगा और ये उसके अंदर मीजान में तोला जाएगा। ये सारी अहादीस मौजूद हैं। फरमाया उस दिन यानी जिस दिन कुर्बानी होगी, कुर्बानी से बेहतर अल्लाह के नजदीक कोई अमल नहीं, सबसे बेहतरीन अमल यह है। ये सारी अहादीस मुबारक इस बात पर शहादत दे रही हैं कि कुर्बानी से बेहतर कोई अमल उस दिन नहीं, कोई नेकी ऐसी नहीं कि जो इससे बढ़कर हो। और आज के लोग कह रहे हैं कि नहीं जी ये तो गलत है, ये पैसे वहां दे दिए जाएं, ये पैसे गरीबों में दे दिए जाएं। वो लोग दीन से नाबलद हैं, वो जानते ही नहीं कि दीन क्या है। इन दीन युसरुन, दीन में आसानी है, दीन में सख्ती नहीं है, दीन इस्लाम में सरासर आसानी है। आप पहले ध्यान देख लीजिए, उस जगह नमाज पढ़ेंगे कि जहां मुकर्रर है जगह, پہلی امتیں جگہ مقرر. اب آپ ذرا سا سوچیں اگر آپ کے لیے جگہ مقرر کر دی جائے تو نماز پڑھنے میں کتنی مشکل ہے. کہہ دیا جائے کہ صرف گھر میں نماز ہوگی اس کے علاوہ نہیں ہوگی, اب ٹائم ہو گیا گھر پہنچ نہیں سکتے کیا کریں, نماز نکل گئی یا بھاگتے ہوئے جا رہے ہیں کسی طرح میں پہنچ جاؤں نماز پڑھ لوں, نہیں پہنچ سکے نماز رہ گئی. پہلی امتوں کے لیے مقامات مقرر کر دیے گئے, لیکن یہ شان ہے نبی پاک علیہ الصلوۃ والسلام کی. سرکار نے فرمایا ان امتوں کے لیے نماز کی عبادت کی جگہ مقرر تھی, میرے لیے میرے رب نے پوری زمین کو مسجد بنا دیا, جہاں چاہو نماز پڑھو, جہاں چاہو نماز پڑھو, گھر میں چاہو پڑھو, مسجد میں چاہو پڑھو, گراؤنڈ میں چاہو پڑھو, کسی گھاس پر چاہو وہاں نماز پڑھو. پڑھنے والے تو بنو, پوری زمین تمہارے لیے مسجد بنا دی گئی. کہنے کا مقصد یہ دین میں آسانی ہے, اس قسم کی چیزیں جو ہیں ان کو اپنے ذہن سے نکال دیجئے. یہ دین سے دور کرنے والے لوگ ہیں اور ان کے بیانات, ان کے خیالات, ان کی تحریریں, یہ سب یہی ہیں. یہ سمجھتے کہ ہم انسانیت کے بہت بڑے دوست ہیں, ہم غریبوں کے بڑے غم گسار ہیں. حضور علیہ الصلوۃ والسلام سے بڑھ کر انسانیت پر احسان کرنے والا, غریبوں کی مدد کرنے والا, بیواؤں یتیموں کے سر پر محبت اور شفقت کا ہاتھ رکھنے والا پوری کائنات میں کوئی نہیں. ان کو خیال نہیں تھا معاذ اللہ جو انہوں نے اس کا حکم دیا, یقیناً ان کو خیال تھا. اور آج کے جو یہ پیدا ہوئے ہیں ان کے سب خیالات باطل ہیں, جہالت پر مبنی ہیں. قربانی شاعر اسلام میں سے ہے, ایک اہم رکن ہے, اس کو ادا کرنا ضروری ہے. سرکار دو عالم علیہ الصلوۃ والسلام نے فرمایا جو تمام چیزیں ہونے کے باوجود, یعنی اس کے پاس اتنا پیسہ ہے کہ قربانی کر سکتا ہے اور پھر قربانی نہیں کرتا, وہ ہماری عیدگاہ کے قریب بھی نہ آئے. وعید بھی سنا دی, یعنی اللہ نے اتنا مال دیا ہے, میں حدیث کا مفہوم بیان کر رہا ہوں, اللہ نے اتنا مال دیا ہے وہ کر سکتا ہے اور جان بوجھ کر نہیں کرتا. فرمایا ایسا آدمی ہماری عیدگاہ کے قریب بھی نہ آئے. قریب نہ آنے کا مقصد یہ کہ اس کو عید منانے کا حق ہی نہیں ہے, اتنی ضروری قربانی. اور دیگر احادیث مبارکہ اس پر شاہد ہیں. تو یہ میں نے اس لیے بیان کیا کہ ایک سلسلہ یہ آج کل چل رہا ہے, کچھ میسیجز چل رہے ہیں, کچھ لوگ بیانات دے رہے ہیں, اور جن صاحب کا میں نے کیا وہ اس دنیا سے جا چکے, انہوں نے بھی بڑے اس میں خرافات پیدا کی اور اپنی زبان سے یہ خرافات نکالی اور یہ اعتراض کیا کہ یہ پیسے اگر غریبوں کو دیا جائے تو زیادہ بہتر ہے, قربانی کا اس میں معاذ اللہ کوئی فائدہ نہیں ہے. حالانکہ ہمارے پاس احادیث صحیحہ موجود ہیں جس میں قربانی کی فضیلت ہے, قربانی کرنے والے کے لیے اجر و ثواب ہے, اور اس دن قربانی سے بڑھ کر بہتر عمل کوئی نہیں. جو لوگ قربانی کر رہے ہیں اور اللہ تبارک و تعالی نے انہیں یہ توفیق دی ہے, انہیں اللہ کا شکر ادا کرنا چاہیے کہ اللہ تبارک و تعالی نے انہیں اس قابل کیا کہ وہ اللہ کی راہ میں قربانی کر رہے ہیں. اس سلسلے میں ایک اور چیز, مہنگی قربانی اور سستی قربانی, یہ بھی ایک چل رہا ہے سلسلہ. ایک صاحب آئے کہ وہ کام نہیں چل رہا, میں بہت پریشان ہوں, یعنی یہ میں بالکل مشاہدے کی بات بتا رہا ہوں, سنی سنائی بات نہیں ہے, میں پریشان ہوں, کاروبار نہیں ہے, یہ نہیں ہے, وہ نہیں. ٹھیک ہے, دعا کریں. ایک ہفتے کے بعد آئے, ہم نے کہاں تھے, جانور لینے گئے تھے. کہاں, منڈی گئے تھے. اچھا کیا لے کر آئے, گائے لیا, کتنے کی, کہنے 2 لاکھ. میں نے کہا 2 لاکھ, میں اس کی شکل دیکھ رہا ہوں, یہ تو کہتا ہے کام نہیں ہے, یہ تو کہتا ہے کاروبار نہیں ہے, یہ تو کہتا ہے کہ نہیں. 2 لاکھ, میں نے کہا زیادہ نہیں ہے, ذرا لوگوں کو بھی تو دکھانا ہے نا, ذرا اسی کے الفاظ, ذرا لوگوں کو بھی تو دکھانا ہے نا, ذرا اپنی وہ بھی تو رکھنی ہے نا کہ ہم اتنا مہنگا جانور. غور کیجیے, اگر یہ ہمارا نظریہ ہو کہ ہم لوگوں کو دکھانے کے لیے کریں تو قربانی کا کیا فائدہ, قربانی لوگوں کے لیے یا اللہ کی رضا کے لیے, صرف اللہ کی رضا کے لیے. اور وہ 2 لاکھ کا صرف اس لیے لایا تاکہ لوگ کہیں کہ ہاں یہ بہت اچھا جانور لے کر آئے. یاد رکھو جس عمل میں ریاکاری داخل ہو جائے گی عمل بیکار ہو جائے گا, کیا تم 2 لاکھ کا لاؤ یا تم 20 لاکھ کا لاؤ, لوگ تو خوش ہو جائیں گے, دنیا میں واہ واہ ہو جائے گی, لیکن جس کی رضا کے لیے کر رہے ہو وہ ناراض ہو جائے, اور جب وہ ناراض ہو گیا تو وہ عمل بیکار ہو گیا. بہت سے لوگ, اچھا اس میں 2 قسم کے لوگ ہیں, جو पैसा बचाना चाहते हैं, नहीं जी नहीं गलत है, 50,000 का गलत है, 60,000 का गलत है, 60,000 का तुम ले आए, ये क्यों ले आए, 60,000 का आईफोन खरीद कर रख लेंगे, कुर्बानी का जानवर नहीं लेंगे, आईफोन तो हमारे इस्तेमाल का है ना, ये सही है, 60,000 का नया से नया मॉडल लेटेस्ट, और कुर्बानी का जानवर 60,000 का आ जाए तो कहते नहीं ये तो गलत। कहने का मकसद ये है एतदाल, याद रखिए हर चीज में एतदाल होना चाहिए, ना हम इतने ऊपर जाएं कि 2 लाख 3 लाख 10 लाख फालतू हम जाया करें, और सिर्फ लोगों को दिखाने के लिए, अगर लोगों को दिखाने के लिए तो आप 20 लाख का भी ले ले तो आप समझे बेकार, रियाकारी इसमें शामिल हो गई, और अगर अपनी जो आपकी हैसियत है आप उसके मुताबिक ले ले। और कितनी आसानी है दीन में कि अगर ये नहीं कर सकते तो आप हिस्सा डाल दें, आप ये देख लें अगर ये हिस्से भी ना होते तब क्या करते, बकरों की कीमत कहां से कहां जा रही, किसी की हैसियत थी कि वो बकरा खरीदता 12,000 20,000 25,000 नहीं खरीद सकता था, 8,000 में 7,000 में हिस्सा डाल लो वही कुर्बानी, सवाब वही, सवाब में कमी नहीं, जो 2 लाख का लाएगा उसको भी वही सवाब है, जो 8,000 का हिस्सा डाले तो उसका भी वही सवाब है, जो 10,000 20,000 का या 12,000 का बकरा लाए उसका भी वही सवाब। लेकिन याद रखिए नियत शर्त है, अगर नियत लोगों को दिखाने के लिए है तो फिर समझ लो कि 50 लाख का भी जानवर हो बेकार है, और अगर नियत सिर्फ अल्लाह की रजा के लिए, हां आप ये देखें कि बिल्कुल ऐसा भी ना हो कि वो बेचारा चल ही ना सके, ऐसा भी नहीं कि चल ना सके, कम से कम सेहतमंद होना चाहिए, आंख कान नाक वगैरह सही होना चाहिए, तो आपको पता ही है मसले बताने की जरूरत नहीं, नॉर्मल एतदाल हर चीज में, ना इफरात ना तफरीद, ना बिल्कुल ही कमी ऐसी हो कि आप बिल्कुल ऐसा ले लें कि जो जानवर कुर्बानी से पहले ही मर जाए बेचारा, उसको डॉक्टर को दिखा रहे हैं देख रहे हैं मर नहीं जाए, कहीं हड्डियों का ढांचा लेकर आ गए, कहीं ऐसा भी ना हो, और ऐसा भी ना हो कि बहुत ज्यादा फरबा बहुत मोटी गाय लेकर आए ताकि लोग देखेंगे अखबार में आ जाए, हाँ भाई इतनी बड़ी ये जानवर लेकर आए, अखबार में फोटो आते ना इसीलिए तो आता है दिखाने के लिए, वरना अल्लाह ताला को दिखाने के लिए फोटो खींचने की जरूरत है, जरूरत नहीं, वो तो दिलों का राज जानता है, अलीमुम बिजाति सुदूर, खास तौर पर यह बात जहन में रखिए और इसमें एतदाल रखिए, एतदाल एतदाल हो और नियत सिर्फ अल्लाह की रजा के लिए, मैं कुर्बानी कर रहा हूं अल्लाह की रजा के लिए। हां और एक बात और याद रखिए, गोश्त का हुसूल भी नियत नहीं होनी चाहिए, गोश्त का हुसूल भी नियत नहीं होनी चाहिए, मैंने इससे डाले इसको ज्यादा गोश्त मिला मुझे कम मिला, इतराज हो रहा है, उनको ज्यादा दे दिया सिरी पाए वहां चले गए मुझे ये दे दिया, फला को ये दे दिया कलेजी उसके पास, हालांकि बराबर हिस्से होते। इसी तरह बकरे में और दीगर चीजों में कि आपने कहा कि मैं तो लेकर आया था इतना, इसमें तो कुछ निकला ही नहीं, ये तो उसने मुझसे धोखा कर दिया, ये तमाम चीजें जो हैं ये सब एक तरफ रखिए, सिर्फ और सिर्फ अल्लाह की रजा पेश नजर, और जानवर ऐसा लें जो सही हो सेहतमंद हो और नॉर्मल हो, यानी ना बहुत ज्यादा महंगा और ना बिल्कुल ही ऐसा हो कि बहुत ज्यादा सस्ता हो जो हड्डियों को ढांचा हो, और रियाकारी कभी ना हो, आप सिर्फ अल्लाह की रजा अपने जहन में रखें, जब नियत यह होगी कि मैं अल्लाह की रजा के लिए कर रहा हूं तो हदीस शरीफ के मुताबिक खून का कतरा गिरने से पहले कुर्बानी कबूल है, अल्लाह तो दिलों को देखता, अल्लाहु ला यंजुरु इला अजसामिकुम वला इला सवरिकुम वलाकिन यंजुरु इला कुलूबिकुम, खुदा नहीं देखता तुम्हारे चेहरों की तरफ, वो नहीं देखता तुम्हारे जिस्मों की तरफ, वलाकिन यंजुरु इला कुलूबिकुम, वो देखता है तुम्हारे दिलों की तरफ, किसके दिल में क्या है, दिल में क्या सोच कर आया है, अगर ये सोचा है कि लोग देखें आकर नुमाइश हो और लोग देखें कि वाह कितना शानदार जानवर लाया है, देखो सेठ साहब ये लेकर आए फला साहब ये लेकर आए, तो लोग तो खुश हो जाएंगे लेकिन जिसके लिए तुम कुर्बानी कर रहे हो वो नाराज हो जाए। दुनिया वालों की नाराजगी को मत देखो, खालिके कायनात की नाराजगी को देखो, अगर वो नाराज हो गया तो तुम्हारे लाखों करोड़ों रुपए के जानवर खरीदे हुए ये सब बेकार हो, सिर्फ अल्लाह की रजा। तो इस चीज को अपने जहन में रखिए और फिर आप कुर्बानी करें, और जो कुछ मैंने आपको बताया कि इस किस्म के तरदात हो रहे हैं, जो लोग ऐसी बातें कर रहे हैं उनकी बातों की तरफ बिल्कुल ध्यान न दें, ये हजरत इब्राहिम अलैहि सलाम की सुन्नत है और हमारे आका मौला सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत। सरकार ने खुद अपने दस्ते मुबारक से 64 या 65 ऊंट नहर किए اور ایک روایت میں 100 اونٹ حضور نے اپنے دست مبارک سے قربان کی. اور صحابہ کہتے ہیں کہ ہم دیکھ رہے تھے کہ حضور ایک کو قربان کرتے تھے دوسرا خود بخود آگے بڑھ جاتا. ارے اونٹ بھی تو خوش ہو رہے ہوں گے, آج تو آقا ذبح کر رہے ہیں, آج تو میرے مولا ذبح کر رہے ہیں, یہ سعادت کہاں ملے گی. جانور اگر اس کے سامنے دوسرا جانور ذبح کیا جائے تو وہ بھاگتا ہی نہیں بھاگتا کہ اس کو ذبح کیا گیا, اب میری موت کا وقت ہے. اونٹ دیکھ رہے ہیں ذبح کر کون رہا, رحمت اللہ العالمین اپنے ہاتھ سے کر رہے. تو صحابہ کہتے ہیں ہم حیران ہیں, دیکھتے ایک اونٹ کو ذبح کرتے تھے دوسرا خود بخود پہنچ جاتا کہ حضور آپ مجھے بھی ذبح کر. تو یہ سرکار کی سنت حضور علیہ الصلوۃ والسلام نے خود اپنے دست مبارک سے کیا. تو اس قسم کی چیزیں جب سنتے ہیں تو افسوس ہوتا ہے کہ ہمارے مسلمان جو مسلمان کہلاتے ہیں وہ شاعر اسلام اسلام کے احکامات تعلیمات پر اعتراض کر رہے ہیں. کیا سوچ کر اعتراض کر رہے ہیں, اسلام کے جتنے احکامات ہیں سب فطرت کے مطابق ہیں, اس کے کوئی خلاف نہیں. اور دین جو ہے ان الدین یسرن, دین آسانی ہے, اس میں کوئی کسی کے لیے تکلیف نہیں ہے. دین اسلام نے اتنی آسانی کر دی کہ اس سے آسان دین کوئی ہے ہی نہیں. عمل کرنے والا ہونا چاہیے, اس پر چلنے والا ہونا چاہیے, اور استقامت کے ساتھ اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم کے احکامات پر عمل کرنے والا ہونا چاہیے. پھر دیکھیے اللہ تبارک و تعالیٰ کی طرف سے کتنی رحمتیں اور برکتیں نازل ہوتی ہیں. آئیے دعا کریں اللہ رب العالمین ہم سب میں جو حضرات قربانی کر رہے ہیں مولا ان سب کی قربانی کو قبول فرما, ہم سب کو ہمیشہ ہمیشہ قربانی کرنے کی توفیق عطا فرما. اے الہ العالمین ہمیں ریاکاری سے بچا, ہمیں دکھاوے سے بچا, ہمارے دلوں میں خلوص پیدا فرما, ہمارے ہر عمل میں خلوص پیدا فرما. اے الہ العالمین جتنے اعمال جتنی عبادات جتنے احکامات ہم کر رہے ہیں مولا ان تمام میں خلوص پیدا فرما تاکہ ہمارے یہ تمام اعمال تیری بارگاہ میں منظور و مقبول ہو جائے. اے الہ العالمین جو بیمار ہیں انہیں شفا کامل عطا فرما, جو کسی پریشانی میں مبتلا ہیں ان کی پریشانیوں کو دور کر دے, جو قرض دار ہیں انہیں بارے قرضے سے دوشی فرما, جو بے اولاد ہیں انہیں نیک اولاد عطا فرما, جو صاحب اولاد ہیں ان کی اولاد کو ان کا فرما بردار بنا. یا اللہ ہم تمام مسلمانوں کو نیک اعمال کی توفیق عطا فرما. اے الہ العالمین یہ تمام حضرات اور خواتین جو دور دراز مقامات سے اس نشست میں شرکت کرنے کے لیے حاضر ہوئے مولا ان سب کی حاضری کو قبول فرما, ان سب پر اپنی رحمتیں برکتیں نازل فرما, ان کے علم میں عمل میں عمر میں برکت عطا فرما, ان کے روزگار میں ترقی عطا فرما, ان کی ظاہری باطنی روحانی جسمانی بیماریوں کو پریشانیوں کو ہمیشہ ہمیشہ کے لیے دور فرما. ان اللہ وملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. اللہم صل علی سیدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.